بسم اللہ الرحمن الرحیم. السلام علیکم. آج ہم آپ کے لیے کتاب بلائنڈ آپریشن ریکارڈ کر رہے ہیں. یہ اس کا پارٹ 8 ہے. اس کے مصنف صفدر شاہین ہیں. یہ کتاب آپ کی خدمت میں کرتبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے. مزید کتابوں کی ریکارڈنگ کے لیے آپ اس نمبر پر رابطہ کریں 0321-2138-225 یا وزٹ کریں ہماری ویب سائٹ www.kartaba.org www.qurtaba.org. نہیں البتہ درجے کے اختتام پر یقینی گارڈز ہوں گے کیونکہ دوسری جانب وادی میں میزائل پروجیکٹ ہے. بہرحال تم چوکنے رہو, عمران نے جواب میں کہا اور درجے میں داخل ہو گئے. چوہان اور خاور اس کے پیچھے تھے. درجے میں جگہ جگہ خردور گھاس کانٹے دار جھاڑیاں اگی ہوئی تھی. اب پورے راستے میں بڑے بڑے چٹانے پتھر پڑے تھے. درے کی لمبائی تقریباً 200 میٹر تھی. درے کے باہر کافی فاصلے پر چند عمارتیں اور بلند ٹاور نظر آ رہے تھے. البتہ عمارتوں کے نیچے کا منظر راستے میں پڑے پتھروں کے سبب نگاہوں سے اوجھل تھا. وہ تینوں جھاڑیوں سے بچتے ہوئے قدم جمع جمع کر آگے بڑھ رہے تھے تاکہ ان کی ٹھوکر سے وہاں بکھرے ہوئے چھوٹے چھوٹے پتھر لڑک کر آواز پیدا نہ کریں. درے کے تقریباً وسط میں پہنچ کر عمران ایک پتھر کے قریب رک گیا. وہاں ایک گارڈ کی لاش پڑی تھی. اس کے جسم پر یونیفارم تھی اور پیشانی کے زخم سے خون رس رہا تھا. عمران نے خاور اور چوہان کو ہوشیار رہنے کا اشارہ کیا اور جھک کر تیزی سے گارڈ کی یونیفارم اتارنے لگا. خاور اور چوہان درے کی دوسری جانب کی نگرانی کر رہے تھے. چند لمحوں بعد عمران اپنے لباس کے اوکے اوپر ہی گارڈ کی یونیفارم پہن چکا تھا. اس نے گارڈ کی کیپ سر پر جمائی اور زمین سے اس کی مشین گن اٹھا کر کندھے سے لٹکا لی اور پھر دوبارہ آگے بڑھنے لگا. درے کی اختتام سے تھوڑا پیچھے رک کر اس نے خاور اور چوہان کو ہدایت کی کہ وہ دونوں اس سے 10-12 قدم پیچھے رہیں اور اس کا اشارہ ملتے ہی خود کو پتھروں کی آڑ میں پوشیدہ کر لیں. چنانچہ خاور اور چوہان نے اس کی ہدایت پر عمل کیا اور جب عمران سے تقریباً 12 قدم کے فاصلے پر پہنچا تو وہ دونوں آگے بڑھنے لگے. عمران اب بے آواز قدموں سے آگے بڑھ رہا تھا. چند لمحوں بعد وہ درے کے اختتام کے قریب پہنچا اور ایک پتھر کی آڑ میں بیٹھ کر دوسری طرف دیکھ رہا تھا. سورج مغرب کی طرف جھک چکا تھا اور دھوپ درے میں پڑ رہی تھی, لیکن درے کے باہر کوئی زیرو نظر نہیں آ رہا تھا. درے کے تھوڑے فاصلے پر خار دار تاروں کی باڑ تھی. باڑ کے دوسری جانب عمارتیں تھیں جن کی پشت درے کی طرف تھی اور ان عمارتوں کے درمیان تھوڑا تھوڑا فاصلہ تھا. سامنے والی دو عمارتوں کے درمیان خلا سے دوسری طرف ایک میدان نظر آ رہا تھا اور اس میدان کے پاس بھی عمارتیں تھیں جن کا فرنٹ میدان کی طرف تھا. چند لمحوں بعد عمران پتھر کی آڑ سے نکلا اور آگے بڑھ کر اس نے درجے سے باہر دائیں بائیں کا جائزہ لیا, مگر فوراً ہی پیچھے ہٹ آیا. درجے کے بائیں جانے میں چھوٹی سی چٹان کے سائے میں دو گارڈ بیٹھے سگریٹ پھونک رہے تھے اور باتیں کر رہے تھے. پروجیکٹ کی تمام عمارتیں مشرقی, مغربی اور جنوب کی سمت میں قائم تھی, جبکہ شمال کی جانب کوئی عمارت نظر نہیں آ رہی تھی اور اسی جانب جزیرے کا ساحل تھا. لیکن عمران نے مڑ کر خاور اور چوہان کی طرف دیکھا جو کچھ فاصلے پر رکے ہوئے تھے اس کی طرف دیکھ رہے تھے. عمران نے انہیں اشارہ کیا اور وہ دبے پاؤں چلتے ہوئے اس کے آگے قریب آ گئے. باہر وہ گارڈ چٹان کے سائے میں بیٹھے اور ہمیں ان کے وردیوں کی ضرورت ہے, لہٰذا انہیں اس طرف گرفت میں لینا کہ ان کی منہ سے آواز نہ نکلے, عمران نے سرگوشی کے انداز میں خاور اور چوہان سے کہا اور انہیں جو پوزیشن سمجھائی تو وہ دونوں بائیں جانب چٹان کی آڑ میں بیٹھ گئے. یہاں سے وہ درے میں داخل ہونے والے کو نظر نہیں آ سکتے تھے. عمران ان سے دو قدم پیچھے درے کی طرف پشت کر کے زمین پر بیٹھا اور اس نے حلق سے کربناک چیخ نکالی اور سر کو اوپر نیچے چٹکنے دینے لگا. خاور اور چوہان پتھر کی آڑ میں بیٹھے درے سے باہر کی طرف دیکھ رہے تھے. چند لمحوں بعد اس نے باہر کی جانب بھاری قدموں کی آہٹ سنائی دی اور پھر دو گارڈ بائیں جانب سے نمودار ہوئے. انہوں نے عمران کو دیکھا اور تیز قدموں سے اس طرف بڑھے. کیا ہوا جیمز, تم ٹھیک ہو؟ تو ٹھیک ہو, ایک گارڈ نے بلند آواز میں عمران کو مخاطب کرتے ہوئے کہا جو اسی طرف پشت کیے مسلسل سر چٹک رہا تھا. یقیناً اس گارڈ کا نام جیمز تھا جس کی عمران نے یونیفارم پہن رکھی تھی. इमरान ने जवाब में कुछ न कहा। दोनों गार्ड तेजी से करीब आते चले गए और फिर जैसे ही वो पत्थर के आगे से गुजरे, खावर और चौहान तेजी से उठे और इन्होंने इंतहाई फुर्तीली के साथ गार्ड्स पर बेयक वक्त छलांग लगा दी। गार्ड्स को समझने का मौका न मिला और वो मुंह के बल जमीन पर गिर गए। इससे पहले कि वो सीधे होते, इमरान ने यकदम मुड़कर इन दोनों पर मशीन गन तान ली। खावर और चौहान जल्दी से उठे और इन्होंने भी रिवॉल्वर निकाल ली। गार्ड्स इमरान की शक्ल देखकर चौकने और फिर इन पर घबराहट तारी होती चली गई। खबरदार, कोई हरकत करने या मुंह से आवाज निकालने की कोशिश की तो भून डालूंगा, इमरान ने इंतहा सर्द लहजे में कहा। तो गार्ड्स खौफजदा हो गए और साकित खड़े हो गए। इमरान के इशारे पर खावर और चौहान ने इनके कंधों से मशीन गन उतार ली। खड़े हो जाओ, हाथ बुलंद कर लो, इमरान ने गार्ड से तहकमाना अंदाज में कहा। दोनों उठ खड़े हुए। तो तुम कौन हो? जेम्स कहाँ है? एक गार्ड ने खौफजदा लहजे में कहा, आहिस्ता से कहा। जेम्स जहन्नम में पहुंच चुका है और अगर तुमने मेरी चंद सवालों के जवाब ना दिए तो तुम्हें भी इसके पास पहुंचा दूंगा। मेरे साथियों के रिवॉल्वर बेआवाज हैं, किसी को तुम्हारे मरने का इल्म ना हो सकेगा, इमरान ने कहा। तो दोनों गार्ड्स के चेहरे पर मौत के खौफ से सिया रंग पड़ गया। खावर और चौहान ने इन पर रिवॉल्वर तान ली थी। पूछो दूसरे गार्ड ने के मुंह से हकलाहट भरी आवाज निकलने लगी। तो इमरान ने इससे प्रोजेक्ट और इसकी सिक्योरिटी इंतजाम के बारे में सवाल करे। गार्ड के बयान के मुताबिक इनकी तरफ बाढ़ के बाहर थोड़े थोड़े फासले पर तीन तीन गार्ड्स ग्रुप की सूरत में पहरे देने पर मामूर थे, लेकिन वह धूप के सबब चट्टानों या पत्थरों के साए में रहते थे। एक घंटे बाद यानी 6 बजे गार्ड्स की ड्यूटी तब्दील होती थी और इनकी जगह दूसरे गार्ड ड्यूटी दिवस आ जाते थे। ड्यूटी टाइम खत्म होने पर गार्ड शुमार जाने वाके प्रोजेक्ट के मेन गेट पर प्रोजेक्ट के आते में वाके सिक्योरिटी ऑफिस जाकर रिपोर्ट करते थे और इसके बाद आइंदा शिफ्ट तक आराम करते थे। साहिल ने प्रोजेक्ट के गेट तक एक सादा रास्ता बनाया गया था जिसके जरिए साहिल तक आमदोरफ्त होती थी। गेट से साहिल तक का फासला 90 किलोमीटर था, मगर ये रास्ता सीधा न था बल्कि चट्टानों की वजह से इनमें कई मोड़ थे। प्रोजेक्ट के गिर्द वाके बुलंद पहाड़ों पर एंटी एयरक्राफ्ट गने तसनस की थी, जबकि साहिल से प्रोजेक्ट के आते के गेट तक के रास्ते की निगरानी की जाती थी। साहिल पर ईरानी नेवी के माल ब्रादर 2 जहाजों के अलावा चंद अक्रीमी स्टीमर्स भी मौजूद थे। प्रोजेक्ट के आते में एक हेलीपैड बयान किया गया था जहां से गाहे भगाए अक्रीमियन हकाम हेलीकॉप्टर के जरिए प्रोजेक्ट के मुआयने के लिए आते जाते थे। प्रोजेक्ट के दाखिली गेट के साथ ही सिक्योरिटी ऑफिसर की इमारत थी, जबकि इससे अगली इमारतों में एडमिनिस्ट्रेशन ऑफिस और कंट्रोल रूम था। चूंकि प्रोजेक्ट अभी तक मुकम्मल नहीं हुआ था, फिलहाल इसी में मिसाइल साजी और की मशीनें और प्लांट नष्ट किए जा रहे थे, इसलिए अंदरूनी सिक्योरिटी इंतजाम ज्यादा सख्त नहीं थे। अहाते की बाढ़ के गिर्द एक शिफ्ट में 45 गार्ड ड्यूटी दे रहे थे जो 24 घंटों में 3 शिफ्टों के लिए 135 गार्ड मौजूद थे। इसके हर अहाते के तरह अंदर हर शिफ्ट में 30 गार्ड और साहिल पर 20 गार्ड ड्यूटी देते थे। प्रोजेक्ट में इंतजामिया माहिरीन और दूसरे तकनीकी अमले की तादाद 100 के करीब थी। साहिल पर मौजूद स्टीमर्स में सिर्फ ड्राइवर थे, जबकि दोनों इसराइल जहाजों का अमला जहाजों पर ही मौजूद था। वो जहाज आज ही सुबह यहाँ पहुंचे थे। इन पर आने वाला सामान प्रोजेक्ट में मुंतकिल किया जा चुका था और जहाजों ने रात के वक्त वापसी जाना था। साहिल से प्रोजेक्ट तक आने वाले चंद जीपे और सामान की तरसील के लिए 10-12 ट्रक प्रोजेक्ट में मौजूद थे। गार्ड से मालूमात हासिल करने के बाद इन्हें बेहोश कर दिया गया। 1 घंटे बाद शिफ्ट तब्दील होनी थी, इसलिए इमरान ने प्रोजेक्ट के अंदर पहुंचने के लिए यही मुनासिब समझा कि वो तीनों गार्ड के हम शक्ल बन जाएं। गार्ड के मेकअप में वो किसी मुश्किल के बगैर अपना मिशन अंजाम दे सकते थे। चुनाचे इमरान की हिदायत पर चौहान और खावर ने दोनों गार्ड की वर्दियां उतारकर पहन ली। इमरान इतनी देर में पहले गार्ड जेम्स को उठाकर वहां ले आया जो कि बेहोश था। इसने मेकअप बॉक्स निकाला और बारी बारी खावर चौहान के चेहरे पर गार्ड्स के मेकअप किए। इसके बाद इसने खुद पर जेम्स का मेकअप किया। इस काम में तकरीबन 40 मिनट सर्फ हो गए। अब वो मुकम्मल तौर पर गार्ड्स के हमशक्ल नजर आ रहे थे। अब इन तीनों को उठाकर कुछ दूर ले जाओ और कुछ पत्थरों की आड़ में डालकर इनके सरों पर एक एक गोली उतार दो। اپنا یونیفارم داغدار ہونے سے بچا لینا. عمران نے خاور اور چوہان کو ہدایت دیتے ہوئے کہا. چند لمحوں میں خاور اور چوہان فارغ ہو کر واپس آئے تو عمران کے ساتھ درے سے نکلا اور اس چٹان کی طرف بڑھ گیا جہاں مرنے والے گارڈز کچھ دیر آرام پر تھے. وہاں پہنچ کر انہیں دائیں بائیں کچھ گارڈز کی دکھائی دیے جو پتھر کے سائے میں بیٹھے تھے. ان گارڈز میں عمران خاور اور چوہان کی طرف دیکھا مگر 30-40 گز کے فاصلے پر ہونے کے سبب وہ ان کے قد و قامت پر شبہ نہ کر سکے. لہذا 15 منٹ بعد پروجیکٹ سے سائرن کی تیز آواز سے بلند ہونے لگی اور چند سیکنڈ بعد سائرن خاموش ہو گیا. یہ سائرن شفٹ کی تبدیلی کے لیے بجایا گیا تھا. چنانچہ باؤنڈری وال کے باہر پہرا دینے والے گارڈز حرکت میں آئے اور شمال کی جانب بڑھنے لگے. عمران بھی خاور اور چوہان کے ساتھ ان سمت میں روانہ ہو گیا. محافظوں کی ہر ٹولی کے درمیان تقریباً 40 قدم کا فاصلہ تھا, اس لیے عمران نے تیز چلنے سے گریز کیا اور فاصلہ برقرار رکھتے ہوئے خاور اور چوہان کو ٹائم بموں میں وقت ایڈجسٹ کرنے کی ہدایت کی. تو انہوں نے چلتے چلتے اپنی رانوں سے بندی پلاسٹک کی تھیلیاں کھولی اور جیبوں سے رکھنے کے بعد ایک ایک ٹائم بم نکالنے اور ان پر 4-4 گھنٹے کا ٹائم ایڈجسٹ کرنے لگا. عمران بھی اپنے پاس موجود ٹائم بموں پر وقت ایڈجسٹ کرتا رہا. اسے یقین تھا کہ 4 گھنٹوں میں وہ جزیرے سے رخصت ہو کر بالٹی مور کی بندرگاہ پر تقریباً پہنچ کر کامیاب ہو جائے گا. کچھ دیر بعد وہ باؤنڈریز وال کے ساتھ ساتھ پروجیکٹ کی شمال سمت میں مڑ گئی. اس جانب کچھ فاصلے پر احاطے کا گیٹ تھا اور اس نے اگلی ڈولی گیٹ سے اندر داخل ہو رہی تھی. عمران نے ایک ٹائم بم دوسری جیب میں رکھ لیا تھا جس پر اس نے ٹائم ایڈجسٹ نہیں کیا تھا. گارڈ سے وہ معلوم کر چکا تھا کہ گیٹ پر گارڈ کو چیک نہیں کیا جاتا. تمام گارڈ سیکیورٹی آفس میں پہنچ کر سیکیورٹی سرجن کے سامنے پیش ہوتے ہیں اور وہ سرجنٹ ایک رجسٹر میں گارڈز کی واپسی کے خانے میں نشان لگاتا رہتا ہے اور گارڈز وہاں سے فارغ ہو کر بیروکی میں چلے جاتے ہیں. لیکن چونکہ عمران اور اس کے ساتھیوں کو بیروکی میں آرام کرنے کے بجائے اپنا کام کرنے کے لیے دوسری عمارتوں کی طرف جانا تھا اور اگر وہ خلاف قاعدہ دوسری عمارتوں کی طرف جاتے تو اس پر شبہ کیا جا سکتا تھا, اس لیے اس نے ایک دھماکے کا بیرکس میں کرنے کا پلان بنایا تھا. گیٹ میں گارڈز باہر نکل کر مغربی سمت میں جا رہے تھے. ان کے جانے کے لیے دوسری سمت میں ڈیوٹی اسپاٹ پر پہنچنے کا راستہ رکھا گیا تھا. انہوں نے واپسی آنے پر گارڈز کی جگہ لینی تھی. کچھ دیر بعد عمران چوہان اور خاوے پروجیکٹ کے گیٹ کے پاس پہنچ گئے. گیٹ کے باہر 2 گارڈز کھڑے تھے جبکہ اندر کی طرف 4 گارڈز موجود تھے. وہ تینوں گیٹ سے اندر آئے اور سیکیورٹی آفس کی عمارت کی طرف بڑھ گئے. سیکیورٹی آفس کے باہر کوئی گارڈ موجود نہیں تھا. عمران اور اس کے ساتھی برآمدے میں داخل ہوئے. آگے اور ایک طویل راہداری تھی جس میں کئی کمرے بنے ہوئے تھے. پہلے کمرے کا دروازہ کھلا اور اس پر ڈیوٹی روم کے الفاظ کی تختی نصب تھی. عمران اس کمرے کی طرف بڑھا. اس لمحے اس کمرے میں سے 3 گارڈز باہر آئے اور برآمدے کی طرف بڑھے. وہ عمران اور اس کے دونوں ساتھیوں کے قریب سے گزرے لگے تو عمران اور خاور چوہان اس نے اپنے چہرے کچھ جھکا لیے. وہ تینوں ڈیوٹی روم میں داخل ہوئے تو اس حال نما کمرے کی وسط میں ایک میز کے پیچھے سخت چہرے والا ایک ریمین شخص بیٹھا تھا اور اس کے سامنے میز پر ایک رجسٹر کھلا ہوا تھا. کمرے کے دائیں بائیں دیواروں کے پاس 2 میزوں پر 2 افراد بیٹھے تھے, کچھ لکھانے میں مصروف تھے. عمران خاور اور چوہان آگے پیچھے سخت چہرے والے سیکیورٹی سرجن کی میز کے پاس پہنچ کر رک گئے. نام سرجن نے عمران کی طرف دیکھتے ہوئے کہا اور میز پر قلم اٹھا لیا. جیمز, عمران نے آہستہ سے کھانستے ہوئے اکریمین لب و لہجے میں کہا تو سرجن نے رجسٹر پر لکھے جیمز کے نام کے سامنے خانے میں قلم سے ٹک کر نشان لگا دیا. عمران ایک طرف ہٹ گیا اور چوہان آگے بڑھا. سرجن نے اس سے بھی نام پوچھا. چوہان کے بعد خاور نے اپنا نام بتایا اور پھر دونوں مڑ کر دروازے کی طرف بڑھ گئے. کمرے سے نکل کر وہ برامدے کی طرف بڑھے تو اس لمحے 3 گارڈز کی ایک ٹولی برامدے میں داخل ہوئی اور ڈیوٹی روم کی طرف بڑھ گئی. عمران خاور اور چوہان برامدے سے باہر آئے اور سیکیورٹی آفس سے ملائکہ عمارت کی طرف بڑھنے لگے. اس میں گارڈز کی رہائشی بیکس بنی ہوئی تھی. عمارت کے برامدے سے ڈیوٹی پر جانے والے افراد باہر آ رہے تھے. شاید وہ آخری گارڈز تھے کیونکہ اب عمران اور اس کے ساتھی برامدے کے پاس پہنچے تو اب برامدے میں کوئی گارڈ نہ تھا. برامدے میں پہنچ کر عمران رک گیا. طویل رہداری میں آمنے سامنے 8 بیرکس تھے. 4 برامدے کے دائیں جانب کی رہداری اور 4 بائیں جانب. بیرکس تقریباً 100 فٹ لمبے تھے. ہر بیرک کا ایک دروازہ تھا جبکہ اس دروازے کے ساتھ ہی ایک دوسرا دروازہ تھا. دوسرا دروازہ پر واش روم کے الفاظ کی تختی نصب تھی، دونوں راہداریوں میں کوئی گارڈ نظر نہیں آ رہا تھا۔ عمران نے چوہان اور خاور کو سرگوشی کے انداز میں ہدایت کی اور دونوں بائیں جانب کی راہداری میں داخل ہو کر سست قدموں سے آگے بڑھنے لگے، جبکہ عمران دائیں جانب کی راہداری میں داخل ہوا اور پہلی پیرک کے واش روم کا دروازہ کھول کر اندر داخل ہو گیا۔ اندر کوئی نہ تھا۔ عمران نے دروازہ بند کر دیا اور جیب میں سے ٹائم بم نکال کر اس وقت ایڈجسٹ کرنے کے بعد واپس جیب میں رکھ لیا۔ اس کے ہاتھ دھوئے اور دروازہ کھول کر باہر آیا تو خاور اور چوہان دوسری جانب کی راہداری کے وسط میں پہنچ چکے تھے۔ عمران کی ہدایت کے مطابق وہ وہاں سے مڑے اور واپس آنے لگے۔ عمران نے انہیں برامدے میں آنے کا اشارہ کیا اور خود راہداری سے نکل کر برامدے سے باہر جانے کے لیے بڑھا، اور وہ راہداری سے نکلا ہی تھا کہ بیرونی گیٹ کی طرف ایک ٹرک آتا دکھائی دیا۔ اس ٹرک پر لکڑی کی چند بڑی بڑی پٹیاں لدی ہوئی تھی، جبکہ ٹرک کے اگلے حصے میں ایک ڈرائیور ایک گارڈ کے سوا کوئی نہ تھا۔ ٹرک کی رخ اس جانب تھی جدھر بیروکی سے کچھ فاصلے پر ایک بڑی عمارت واقع تھی۔ عمران سرسری انداز سے ٹرک کے راستے میں آیا اور گیٹ کے سین بڑھنے لگا۔ ٹرک کی رفتار کافی سست تھی۔ عمران نے جیب میں ہاتھ ڈال کر ہاتھ لیا، پھر جیسے ہی ٹرک اس کے قریب سے گزرنے لگا اس نے پھرتیلی سے جیب میں پڑا ٹائم بم نکال کر ٹرک کے پچھلے حصے میں پھینک دیا۔ چوہان اور خاور برامدے میں پہنچے تو انہیں عمران نظر آیا۔ وہ رک کر سوچنے لگے کہ انہیں برامدے میں رہنا چاہیے یا وہ برامدے سے باہر جائے۔ اس لمحے سامان برادر ٹرکس ان کے سامنے سے گزر کر دائیں جانب گیا تو چوہان نے آگے بڑھ کر برامدے سے باہر جھانکا۔ گیٹ کی سم سے عمران کو آتے دیکھ کر اس نے عمران کا سانس لیا۔ عمران تیزی قدموں سے چلتا ہوا قریب آیا اور برامدے میں داخل ہوا۔ چوہان نے اس سے کچھ کہنا چاہا لیکن اس لمحے ایک خوفناک دھماکے سے فضا گونج اٹھی۔ دھماکہ ہوتے ہی پروجیکٹ کی فضا میں خطرے کا سائرن چیخنے لگا اور بیروکے سے دوڑتے بھاگتے قدموں کی آہٹیں بلند ہونے لگیں۔ آؤ اب ہمیں اپنا کام مکمل کرنا ہے، عمران نے تیزی سے اپنے ساتھیوں سے کہا اور اس کے ساتھ برامدے میں نکلا تو گیٹ کی طرف سے چند گارڈ آتے دکھائی دیے اور وہ دائیں دوڑتے رہے۔ ٹرکس اس جانب واقع عمارت کے باہر دھڑا دھڑ جا رہا تھا، جبکہ عمارت سے اس عمارت کا اگلا حصہ تباہ ہو چکا تھا۔ اس میں بھی آگ لگی ہوئی تھی۔ عمران خاور اور چوہان بھی بھوکلائے ہوئے تھے انداز میں اس سے دوڑتے لگے۔ دوسری عمارتوں سے بھی کچھ گارڈ ٹرک کی طرف بھاگے جا رہے تھے۔ ابھی عمران اور اس کے ساتھی بیرکس کے اختتام پر پہنچے تھے کہ ٹرک میں بے در پہ دھماکے ہونے لگے۔ یقیناً ٹرک میں لدی پدی گولہ بارود تھا جو پھٹنے لگا تھا۔ ٹرک کے قریب پہنچنے والے چند گارڈ سے ان دھماکوں کی زر میں آئے اور باقی پلٹ کر مختلف اطراف میں دوڑنے لگے تھے۔ عمران نے رخ بدلا اور ہیلی پیڈ کی دوسری طرف واقع عمارتوں کی طرف دوڑنے لگا۔ خطرہ کے سائرن مسلسل گونج رہے تھے۔ عمران خاور اور چوہان نے تین مختلف جگہوں سے ہیلی پیڈ کراس کیا اور ایک ایک مرتبہ عمارت کے برامدے میں داخل ہو گئے۔ ان عمارتوں میں ورک شاپس تھیں لیکن ان کے بڑے بڑے دروازے بند تھے جو شاید دھماکوں کے سبب بند کر دیے گئے تھے، کیونکہ ان میں ماہرین اور ہنر مند کام کر رہے تھے۔ اس وقت تمام گارڈ باہر تھے اور عمارتوں کے برامدے میں راہداری میں کوئی کام نہیں تھا، اس لیے عمران اور اس کے ساتھیوں نے جلدی جلدی آئینی دروازوں کی بالائی چوکھٹ سے کنارے سے مقناطیسی پہننے والے گھڑی نما ٹائم بم چپکائے اور فوراً ہی دوڑتے ہوئے باہر نکل آئے۔ باہر افراتفری پھیلی ہوئی تھی، سائرن چیخ رہے تھے، گولہ بارود سے آگ کا دائرہ وسیع ہو چکا تھا اور بائیں جانب سے فائر بریگیڈ کی تین گاڑیاں تباہ ہونے والی عمارت کی طرف بھاگی جا رہی تھی۔ سیکیورٹی گارڈ بھی دوڑتے پھرتے رہے تھے۔ عمران نے سچویشن کا جائزہ لیا اور پھر مشرق جانب واقع عمارت کی طرف جانے کا ارادہ کیا، لیکن اس لمحے اس نے سیکیورٹی آفس کے باہر کھڑے کچھ گارڈز کو احاطے کے گیٹ کی طرف دوڑتے دیکھا تو پروگرام بدل دیا۔ اسے ساحل پر پہنچنا تھا اور یہ بہترین موقع تھا، چنانچہ اس نے چوہان اور خاور کو دوسری طرف عمارتوں سے باہر آ چکے تھے مخصوص اشارہ کیا۔ وہ پھر تینوں آتے کے گیٹ کی طرف دوڑنے لگے۔ وہ ہیلی پیڈز کراس کر کے دوسری جانب طرف پہنچے تو پہلے گارڈ گیٹ کے باہر نکل آیا اور ان کی تعداد ایک درجن کے قریب تھی۔ عمران اور اس کے ساتھی بھی گیٹ کی طرف لگ کے جہاں وہ دو گارڈز پہرا دے رہے تھے۔ گارڈز نے ان کی طرف دیکھا مگر روکنے کی کوشش نہ کی اور ان تینوں کو دوڑتے ہوئے گیٹ سے باہر نکل آئے۔ اس لمحے خطرے کا سائرن خاموش ہو گیا۔ اس سے پہلے باہر آنے والے محافظوں کا رخ مغربی جانب تھے جبکہ گیٹ سے باہر ساحل کی طرف جانے والی سڑک تھی۔ عمران بھی مغربی جانب مڑ گیا مگر چند قدم آگے جا کر وہ شمالی جانب واقع چٹانوں کی طرف مڑ گیا۔ ساحل پر جانے والے راستے کے بائیں جانب ساحل تک پھیلی ہوئی تھی۔ خاور اور چوہان اس کے پیچھے دوڑتے ہوئے ایک چٹان کے پاس پیچھے اور اس کے گرد گھوم کر دوسری جانب آڑ میں जाकर रुके। खावर और चौहान हाँप रहे थे, अलबत्ता इमरान नॉर्मल अंदाज में गहरे गहरे सांस ले रहा था। अब हमें सड़क के साथ साथ इन चट्टानों की आड़ में आगे बढ़ना है। अपने रिवॉल्वर निकाल लो, खतरे की सूरत में मशीन गन इस्तेमाल की गई तो हमें हमारी निशानदेही हो जाएगी और तमाम सिक्योरिटी यहाँ पहुँच जाएगी। हमारी मेरी इजाजत के बगैर फायर मत करना। आओ, इमरान ने चंद लम्हों बाद खावर और चौहान से कहा और फिर इनके आगे आगे एहतियात से कदम बढ़ाने लगे। सड़क पर अगरचे गार्ड्स नहीं थे लेकिन चट्टानों पर नस्ब कैमरों की मदद से सड़क की निगरानी की जा रही थी, इसलिए इमरान ने चट्टानों के पीछे रहकर आगे बढ़ने का फैसला किया। चट्टाने एक दूसरे से मिली हुई थी कि इनके अंदर गुजरना मुमकिन नहीं था। चट्टानों के साथ साथ गहरी खाइयां भी थी और बाज जगहों से बमुश्किल गुजरना पड़ रहा था। जरा सी जल्दबाजी से कदम फिसलकर इन्हें खाई की नजर कर सकता था, इसलिए वो बेहतियात इख्तियार और कसे कदम उठा रहे थे। थोड़ी देर बाद इनके चट्टानों के करीब पहुंच गए जबकि दूसरी तरफ साहिल था। इमरान ने छोटी सी चट्टान के पीछे रुका और साथियों के इंतजार में करने की हिदायत करके आगे बढ़ गया। वो चट्टानों के गिर्द घूमकर दूसरी तरफ आया और वो चंद कदम के फासले पर पड़े एक चबलन पत्थर की आड़ में पहुंचकर दूसरी जानिब का जायजा लेने लगा। इसराइल बहरी जहाज साहिल से कुछ दूर गहरे समंदर में खड़ा था। जहाजों के अरशे पर चंद मसल्ला गार्ड्स खड़े थे, प्रोजेक्ट की तरफ देख रहे थे। साहिल पर दाएं बाएं चंद स्टीमर्स लंगर अंदाज थे। बाएं समत में मौजूद आखिरी स्टीमर तकरीबन 100 गज के फासले पर नजर आ रहा था, जहां साहिल का इख्तिताम था और वहां पानी में डूबी चट्टाने वाकई थी। साहिल पर कुछ गार्ड्स और नेवी की यूनिफार्म वाले अफराद सड़क के सामने कुछ जमा थे और वो भी प्रोजेक्ट की तरफ देख रहे थे जहां से धुएं के बादल उठ रहे थे। मुकम्मल सिचुएशन देखकर इमरान ने आखिरी स्टीमर तक पहुंचने का फैसला किया। वो मुड़ा और अपने साथियों के पास पहुंच गया। आओ, हमें साहिल के आखिरी हिस्से की तरफ पहुंचना है, इमरान ने खावर चौहान से कहा और इसके साथ बाएं जानी मुड़ चट्टानों की आड़ में आ गए। थोड़ी देर बाद वो मतलूबा मकाम पर पहुंचे तो चट्टानों से टकराने वाली समंदर लहर का शोर सुनाई देने लगा, लेकिन यहाँ चट्टानों के दरमियान इतनी स्पेस नहीं थे जिससे गुजर कर वो साहिल तक पहुंच जा सकते। वहां रुककर इमरान ने चंद लम्हों तक चट्टानों का जायजा लेते रहे और सोचा कि मजीद आगे कैसे बढ़ा जाए। किसी चट्टान से आगे अगली चट्टान की बुलंदी 15-16 फीट से ज्यादा न थी और वो चट्टान ढालवी थी। इमरान ने खावर और चौहान को रुकने का इशारा किया, चट्टानों पर चढ़ने लगा। बुलंदी पर पहुंचकर इसने दूसरी जहाज तरफ देखा तो वहां मतलूबा स्टीमर तकरीबन 30 गज पीछे खड़ा था, जबकि चट्टान सतह अब से तकरीबन 20 फीट बुलंद थी। यहां से वो पानी में उतरकर तैरते हुए मतलूबा स्टीमर तक पहुंच सकते थे जिस पर कोई आदमी नजर नहीं आ रहा था और दूसरा स्टीमर इससे कुछ फासले पर था। इमरान ने मुड़कर चौहान और खावर को ऊपर आने का इशारा किया और वो दोनों भी आगे पीछे चट्टान पर चढ़ गए। इमरान चट्टान पर दराज था, वो दोनों भी सीने के बल लेट गए। अपने रिवॉल्वर और दीगर असलहा प्लास्टिक बैग्स में महफूज कर लो, हमें पानी में तैरकर स्टीमर तक पहुंचना है, इमरान ने खावर और चौहान से कहा। खावर और चौहान से कहा और खुद भी अपना जरूरी असलहा प्लास्टिक की थैली में बंद कर लिया, जबकि इमरान मशीनी गने वहां चट्टानों की ढलवान पर छोड़ दी गई। इमरान चट्टानों के दूसरे किनारे पर आया और चट्टान के एक उभरी हुई केगर को पकड़कर चट्टान के नीचे झूलने लगा। एक लम्हे बाद इसने कीगर से हाथ अलग किए और सीधा पैरों के बल नीचे पानी में गिरता चला गया और वो किसी भारी पत्थर की तरह पानी के अंदर कई फीट की गहराई तक पहुंचा और फिर फौरन हाथ पांव मारता हुआ सीधा आप पर आकर स्टीमर की तरफ तैरने लगा। इमरान की तरह खावर और चौहान भी चट्टान से लटक कर समंदर में गूदे और सदा आप पर आकर इमरान के पीछे तैरने लगे। इमरान एहतियात पानी के नीचे तैरता हुआ स्टीमर की तरफ बढ़ रहा था। करीब पहुंचकर इसने पानी से सर निकाला और स्टीमर के सीने पर चढ़कर केबिन के पहलू में पहुंच गया। इसने केबिन की खिड़की के शीशे से अंदर झांका तो केबिन में कोई ना था। मुतमईन होकर इसने खावर और चौहान की तरफ देखा तो जो करीब पहुंच चुके थे। इमरान ने इन्हें ऊपर आने का इशारा किया और वो दोनों भी स्टीमर पर चढ़ गए। तुम दोनों केबिन में जाओ और अपना असलहा तैयार करो, टाइम बमों पर 3 घंटे का वक्त एडजस्ट कर दो ताकि प्रोजेक्ट से पहले साइज जहाज तबाह हो जाए। इमरान ने इन्हें हिदायत करते हुए कहा और आगे बढ़कर स्टीमर के स्टीयरिंग के करीब पहुंच गया। इसने इंजन स्टार्ट किया, फिर चट्टान से लंगर जुदा किया और स्टीमर को पीछे हटाकर इसका रुख इसराइल जहाजों की तरफ कर दिया, जो इस तरफ से दूसरी तरफ तकरीबन 300 फीट के फासले पर लंगर अंदाज थे। इसके फ्रंट मछली की जानिब थे। इमरान ने स्टीमर्स को घुमाया और पहले जहाज के अकब की तरफ बढ़ने लगा और इस स्टीमर की रफ्तार कम रखी ताकि जहाज के अर्शे पर मौजूद अफराद का शुबा न हो। जहाज के डेक पर अकबी जानिब कोई शख्स नजर नहीं आ रहा था। इमरान ने मुड़कर चौहान और खावर की तरफ देखा तो वो अपना काम मुकम्मल करके इसकी तरफ देख रहे थे। इमरान ने इन्हें बाहर आने का इशारा किया तो वो दोनों फौरन इसके करीब पहुंच गए। इमरान ने इन्हें हिदायत दी और दोनों स्टीमर के अकबी हिस्से की तरफ बढ़ गए। चंद लम्हों बाद स्टीमर जहाज के करीब पहुंच गया। रेलिंग के पास डेक पर खड़े चंद अफराद इनकी तरफ देख रहे थे। इमरान जहाज के अकब से गुजर कर जहाज के दूसरे पहलू पर आया और जहाज से चंद गुजर के फासले से गुजरने लगा। इसी जानिब की रेलिंग के पास डेक पर कोई शख्स मौजूद न था। स्टीमर के अगली हिस्से में खड़े चौहान और खावर ने जहाज के पहलू में पहुंचते ही दो टाइम बम जहाज के अर्शे पर इस अंदाज में उछाले के बम रेलिंग के करीब ही गिरे। इस जहाज के करीब से गुजरने के बाद इमरान ने स्टीमर को दूसरे जहाज की तरफ मोड़ दिया। चंद लम्हों बाद दूसरे जहाजों के पहलू से गुजरकर आगे निकल आए तो इमरान ने साहिल की तरफ देखा और बेख्तियार चौंक पड़ा। साहिल पर खड़े चंद अफराद वहां खड़े स्टीमर की तरफ दौड़ रहे थे। चौहान और खावर इमरान के करीब आ खड़े हुए और साहिल की तरफ देखने लगे। चंद लम्हों बाद साहिल पर मौजूद स्टीमर हरकत में आए और घूमकर इस तरफ बढ़ने लगे जिस तरफ इमरान का स्टीमर जा रहा था। और ये तो शायद हमारी तरफ आ रहे हैं, चौहान ने तशवीश भरे लहजे में कहा। शायद नहीं, यकीनन मेरा ख्याल है कि साहिल पर मौजूद स्टीमर ड्राइविंग ने वावेला किया होगा और कि इस स्टीमर का कोई चोरी करके ले जा रहा है, इसलिए अभी वो हमें पकड़ने के लिए आ रहे हैं। इमरान ने स्टीमर की रफ्तार बढ़ते हुए कहा और इसका रुख साहिल की तरफ मुखालिफ सिम में कर दिया। अपने रॉकेट पिस्टल निकालो, इमरान ने चंद लम्हे बाद कावर और चौहान को हिदायत करते हुए कहा, क्योंकि तमाम स्टीमर पीछे और दाएं बाएं से इनकी तरफ दौड़े चले आ रहे थे और इनकी रफ्तार भी खासी थी। पोजीशन ले लो और जो भी स्टीमर रेंज में आए इसे तबाह कर दो, इमरान ने सख्त लहजे में कहा। तो खावर और चौहान केबिन के दाएं बाएं हो गए और फर्श पर सीने के बल लेट गए। वो जहाज से तकरीबन 200 किलोमीटर दूर निकल थे। इतने में ताकुब करने वाले वो स्टीमर्स करीब वहां पहुंचे और फिर फिजा मशीनी गनों की फायरिंग से गूंज उठी। इस स्टीमर के फ्रंट पर खड़े चंद गार्ड इमरान की स्टीमर पर गोलियां बरसा रहे थे, लेकिन दरमियाने के फासले ज्यादा होने के सबब गोले समुद्र की नजर हो रही थी। खावर और चौहान ने जवाब में इस स्टीमर का निशाना लेकर बयक वक्त अपने अपने रॉकेट पिस्टल का बटन प्रेस किया और रॉकेट इन स्टीमर्स के कैबिनों से जा टकराए। दूसरे ही लम्हे खौफनाक धमाकों से दोनों स्टीमर्स पर पलक्षे उड़ गए और समंदर में डूबते चले गए। इमरान ने पलट कर देखा तो दूसरे स्टीमर्स की रफ्तार सुस्त पड़ गई थी, मगर एक स्टीमर दाएं जानिब से करीब पहुंचा। इसलिए इस पर खड़े दो अफराद फायरिंग कर रहे थे। इमरान ने एक हाथ से स्टीयरिंग थामा और दूसरे और जेब से रॉकेट पिस्टल निकालकर इस स्टीमर पर फायर कर दिया। धमाका हुआ और वो स्टीमर भी तबाह हो गया। इसका हशर देखकर बाकी स्टीमर्स दाएं बाएं मुड़ते चले गए। जल्द ही वो इमरान के स्टीमर से इतनी दूरी पर पहुंच गए कि इन तक रॉकेट नहीं पहुंच सकता था, लेकिन चंद लम्हों बाद वो पांच स्टीमर इसी सिंध में बढ़ने लगे जिस तरफ इमरान और इसके साथी जा रहे थे। गोया इनको पीछा छोड़ने पर तैयार नहीं थे और दूर रहकर आगे बढ़ना चाहते थे। खावर और चौहान दोबारा इमरान के करीब पहुंचे। इमरान साहब, शायद वो आगे जाकर हमारा रास्ता रोकना चाहेंगे, खावर ने इमरान से कहा। नहीं, यकीन रखो, यकीनन इन्होंने प्रोजेक्ट पर या करीबी बंदरगाह को ट्रांसमीटर पर हमारे बारे में इतला दे दी है और इधर उधर से इमदाद के पहुंचते ही हमारी निगरानी करना चाहते हैं। हमसे गलती हुई कि जहाजों पर डाले गए टाइम बमों पर ज्यादा टाइम जस्ट किया। अगर 10-15 मिनट का क्लॉक लगाते तो जहाज तबाह होते ही तमाम स्टीमर्स जहाजों की तरफ मुतवज्जह हो जाते। बहरहाल अब हम खतरे में हैं, इमरान ने कहा और स्टीमर की तरफ रफ्तार बढ़ा दी। व्हाइट रोज एजेंसी का चीफ कर्नल होगन इंतहाई परेशानी के आलम में रिवॉल्विंग चेयरमैन पर बैठा सिगार पीते हुए दहशतगर्दों के बारे में सोच रहा था। एक्रीमन सदर कई मरतबा फोन से लताड़ चुके थे, लेकिन बेचारा कर्नल होगन भी क्या करता, दहशतगर्दों ने किसी भी टारगेट पर अपना मामूली सा निशान भी नहीं छोड़ा था कि जिससे तफ्तीश की गाड़ी को आगे बढ़ाया जा सके। अगरचे सर्च ऑपरेशन का दायरा कारोलिंगटन और आसपास के अहम शहरों तक फैला दिया गया था और सिर्फ व्हाइट रोज एजेंसी ही नहीं बल्कि तमाम इंटेलिजेंस एजेंसियां इदारे दहशतगर्दों की तलाश में मसरूफ थे, लेकिन इसके बावजूद नतीजा सिफर रहा। किसी खास कलियों के बगैर दहशतगर्दों का सुराग लगाना अंधेरे के टामक टोमियां मारने के मुतारादिफ साबित हो रहा था और कर्नल होगन सोच रहा था कि अगर आज भी दहशतगर्दों का सुराग न लगा तो वो शाम के वक्त सदर क्रीमिया को क्या जवाब देगा, क्योंकि दोपहर के वक्त जब सदर ने इससे रिपोर्ट तलब की थी तो कर्नल होगन ने शाम 7 बजे तक की मजीद मोहलत की ली थी और अब दोपहर के 4 बज रहे हैं। दफ्तर में मेज पर रखे फोन की घंटी बज उठी तो कर्नल होगन बेख्तियार चौंक पड़ा। इसने एक लम्हे तो कफ किया, फिर हाथ बढ़ाकर रिसीवर उठा लिया। हेलो कर्नल होगन बोल रहा हूँ, कर्नल होगन ने मखसूस लहजे में कहा। चीफ बाल्टीमोर ऑफिस से मेजर हंट बोल रहा हूँ। दूसरी तरफ से व्हाइट रोज एजेंसी की बाल्टीमोर ब्रांच के इंचार्ज मेजर हंट की आवाज सुनाई थी तो कर्नल होगन चौंक पड़ा। सुना मेजर हंट, दहशतगर्दों के सिलसिले में कोई कामयाबी हुई, कर्नल होगन ने पूछा। नो सर, अलबत्ता एक अहम खबर अभी अभी मौसूल हुई है, मेजर हंट ने मुतबाना लहजे में कहा। किस सिलसिले में, कर्नल होगन ने जल्दी से कहा। नोबल आइलैंड के प्रोजेक्ट में धमाका हुआ है, बंदरगाह से मेरे एक मातहत को मामूल हुआ है। मालूम हुआ है कि प्रोजेक्ट से नेवी हुकाम को इतला दी गई थी कि इसराइल जहाज से गोला बारूद की चंद पट्टियां एक ट्रक के जरिए प्रोजेक्ट में लाई गई थी, लेकिन जैसे ही ट्रक एक इमारत के सामने पहुंचकर रुका, एक धमाका हुआ और ट्रक तबाह हो गया। इसमें आग लग गई है, गोला बारूद फटने लगा जिससे कई लोग मारे गए और इमारत तबाह हो गई। उसी तरफ से मेजर हंट ने मुसलसल बोलते हुए कहा। ये धमाके की वजह मालूम नहीं हुई, कर्नल होगन ने पूछा। नो सर, फिलहाल तो इतनी ही खबर आई है, अब मैं खुद बंदरगाह जा रहा हूँ, वहाँ नेवी हुकाम से तफसील मालूम करूंगा, मेजर हंट की आवाज सुनाई दी। ठीक है, तफसीलात मालूम करके मुझे फौरन रिपोर्ट कर देना, मैं मुंतजिर रहूंगा, कर्नल होगन ने आखिरी में कहा, फोन बंद कर दिया। इस वाक्य पर गौर करने लगा। इसके करीब तकरीबन एक घंटे बाद फोन की घंटी बज उठी तो कर्नल होगन ने जल्दी से हाथ बढ़ाकर रिसीवर उठा लिया। हेलो कर्नल होगन बोल रहा हूँ, कर्नल होगन ने कहा। मेजर हंट बोल रहा हूँ चीफ, दूसरी तरफ से मेजर हंट की आवाज सुनाई दी। बोलो, क्या रिपोर्ट है, कर्नल होगन ने बेताबाना लहजे में कहा। चीफ, वहाँ एक और गड़बड़ हो गई है, मेजर हंट ने मुतबाना लहजे में कहा। ओ, कैसी गड़बड़, क्या और धमाके हुए हैं, कर्नल होगन ने चौंकते हुए कहा। नो सर, प्रोजेक्ट इंचार्ज ने यहाँ नेवी हुकाम को चंद लम्हे पहले इतला दी थी कि नामालूम अफराद ने साहिल पर खड़े नेवी के स्टीमर्स में से एक स्टीमर पर कब्जा कर लिया है और साहिल से दूर खुले समंदर की तरफ गए हैं, तो साहिल गार्ड्स के हमला बाकी 8 स्टीमर्स ने इन स्टीमर्स का पीछा किया और इसे रोकने की कोशिश की, लेकिन वो स्टीमर ना रखा तो इस पर फायरिंग शुरू कर दी। जवाबन इसी ने स्टीमर पर मौजूद अफराद ने किसी मखसूस किस्म के हथियार से जवाबी फायरिंग की और स्टीमर धमाके से तबाह हो गए। गालिबन अब बम इन पर बम या रॉकेट फायर किए गए थे, चुनाचे बाकी स्टीमर इन स्टीमर के दूर हट गए और इन्होंने ट्रांसपोर्ट प्रोजेक्ट इंचार्ज को सूरत हाल से आगाह किया, तो इंचार्ज ने इस स्टीमर्स को दूर रहकर मुसलुका स्टीमर्स की निगरानी का हुक्म दिया और फिर यहाँ नेवी हुकाम की इतला दी है, मेजर हंट ने तफसील बताते हुए कहा। ओ, क्या कहीं प्रोजेक्ट के अंदर भी धमाका नहीं, अफराद ने तो नहीं किया, कर्नल होगन ने हैरत भरे लहजे में कहा। मालूम नहीं सर, इतला यही है कि स्टीमर्स में प्रोजेक्ट के 3 गार्ड सवार थे, क्योंकि इन्होंने गार्ड की यूनिफॉर्म पहन रखी थी, अगर वो हमारे मतलूबा दहशतगर्दों थे तो पूरे प्रोजेक्ट को निशाना बनाते, जैसे कि इन्होंने असले साल फैक्ट्री को तबाह किया था, मेजर हंट की आवाज आई। नेवी ने इस सिलसिले में क्या कदम उठाया है, कर्नल होगन ने बेचैनी से सर की कुर्सी पर पहलू बदलते हुए कहा। इन्होंने चंद जंगी स्टीमर्स को रवाना कर दिया है जो मजरूमों को स्टीमर्स کو روکیں گے یا پھر تباہ کر دیں گے. اس کے علاوہ نیوی اور آرمی کے چند افسر بھی ہیلی کاپٹرز میں پروجیکٹ کی طرف جا رہے ہیں جو وہاں سے وہاں کے حالات کا جائزہ لیں گے. میجر ہنٹ نے جواب دیا, میجر ہنٹ تم بھی فوری طور پر نیوی سے ہیلی کاپٹرز لے کر ان کی طرف چلے جاؤ اور مغوی اسٹیمر پر موجود تینوں افرادوں کو زندہ گرفتار کرو. اس سلسلے میں تم خصوصی اختیارات سے کام لے کر نیوی کے اسٹیمر کو حکم دو, وہ اس اسٹیمر پر حملہ کرنے کے بجائے اس کی پیش قدمی روکیں گے اور اسے گھیرے میں لیں گے. اپنے کمانڈرز کے ذریعے تم خاموشی سے ان اسٹیمر پر کمپاؤنڈ ایکشن کرو اور مجرموں کو گرفتار کر لو, کرنل ہوگن نے کہا. اور اگر ان مجرموں نے مقابلہ کرنے کی کوشش کی اور مارے گئے تو پھر, میجر ہنٹ نے چونکتے ہوئے کہا. نہیں میجر ہنٹ, ان میں سے کم از کم ایک آدمی کو زندہ گرفتار ضروری ہے تاکہ اسے تحقیقات کی جا سکے. اگر ان کا دہشت گردوں سے تعلق ہے تو ان سے معلومات حاصل کر کے ہم ان کے پورے گروہ کو پکڑ سکتے ہیں, کرنل ہوگن نے سخت لہجے میں کہا. رائٹ سر, میں سمجھ گیا ہوں, میجر ہنٹ کی آواز سنائی دی. بس فوراً روانہ ہو جاؤ. اوکے, کرنل ہوگن نے آخری میں کہا اور فون بدل کر بند کر دیا. ان نئے مجرموں کے بارے میں سوچنے لگا جنہوں نے اسٹیمر اغوا کرنے کے بعد تعاقب میں آنے والی تین اسٹیمر کو تباہ کر دیا تھا اور خود ابھی تک محفوظ تھے. یقیناً یہاں ہمارا پارٹ 8 کمپلیٹ ہوا. اب ہم اگلے حصہ پارٹ 9 کی طرف چلتے ہیں.